नमस्कार। रेडियो भिजन 91.6 MHz र www.radiovision.com.np बाट विश्वभर एकैसाथ प्रसारण भइरहेको जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग हल्दीबारी गाउँपालिका विशेष कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत छ। म गणेश पोखरेल। हल्दीबारी गाउँपालिकासँगको सहकार्यमा हामीले जनताको गुनासो, जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रम उत्पादन र प्रसारण गर्ने गरेका छौँ। यो कार्यक्रममा आजको अङ्कमा हाम्रा सहकर्मी माधव विद्रोहीले हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसँग कुराकानी गर्नु भएको छ र हल्दीबारी गाउँपालिका क्षेत्रमा भइरहेका विकास निर्माणका सन्दर्भमा कुराकानी गर्नु भएको छ। सुनौ सहकर्मी माधव विद्रोही र गाउँपालिका अध्यक्ष लिङ्देनसँगको कुराकानी।
रेडियो भिजन 91.6 MHz आजको श्रृङ्खलामा आज हामी हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनसँग कुराकानी गर्दैछौँ। रविन्द्र सर नमस्कार, कार्यक्रममा स्वागत छ।
नमस्ते, धन्यवाद।
यो तपाईँले भर्खरै चाहिँ शैक्षिक सुधार एप्स सुरु गर्नुभएको छ, यो शैक्षिक सुधार एप्सले चाहिँ के गर्छ?
होइन, यो हाम्रो उद्देश्य के हो भने शैक्षिक क्षेत्रमा चाहिँ अहिले गुणस्तर शिक्षाको चाहिँ विकास होस् भन्ने कुरा हो। अब हाम्रो उद्देश्य त्यो भन्दा अरू केही पनि होइन। किन भन्दाखेरि शिक्षामा धेरै चाहिँ लगानी भएको छ अहिले नेपाल अधिराज्यभरिमा, सम्भवतः मलाई लाग्छ हल्दीबारी गाउँपालिकाले चाहिँ हरेक विकास निर्माणको योजनाहरू मध्येमा चाहिँ अलिकति शिक्षालाई बढी प्राथमिकता दिएको छ र सोही सिलसिलामा चाहिँ हामीले अब शिक्षकहरू नियुक्ति गर्ने कुराहरू, भौतिक पूर्वाधारहरू चाहिँ सुधार गर्ने कुराहरू त त्यो छँदैछु तर त्यसले मात्रै पनि हुँदैन, अलिकति प्रविधियुक्त हिसाबले चाहिँ अलिकति शिक्षालाई गुणस्तर वृद्धि गर्नुपर्छ भनेको के हो भन्दाखेरि सिसी क्यामेराको चाहिँ एप्स मार्फत चाहिँ अनुगमन अभिभावक र स्वयं हामी जनप्रतिनिधि र सम्बन्धित सरकारहरूले अनुगमन गर्दाखेरि चाहिँ हामी सबै एउटा चाहिँ नियममा रहन्छौँ भन्ने कुरा सोचका साथ नै हामीले यो चाहिँ प्रविधिको विकास गरेर चाहिँ यसरी अगाडि बढाएको।
जस्तो यो यसको चाहिँ लागत कति भयो?
यसको लागत हामीले करिब करिब 25 लाखको हारिमा गरेका छौँ। अब पहिला चाहिँ इन्टरनेटको एक्सेस हामीले प्रत्येक सरकारी स्कुलमा पहुँचमा पुर्यायौँ, त्यहाँदेखि पछाडि सिसी क्यामेराको चाहिँ जडान गऱ्यौँ अनि गरिसके पछाडि चाहिँ हामीलाई मासिक रूपमा चाहिँ तपाईँको त्यो इन्टरनेट सफ्टवेयर बापत चाहिँ हामीले तिर्नुपर्ने मोटामोटी वार्षिक रूपमा 3 लाख
अच्छा। अब यो लगानी गरिसकेपछि शैक्षिक को गुणस्तर वृद्धि हुन्छ र शैक्षिक सुधार हुन्छ भन्ने कुरा चाहिँ कसरी भन्न सकिन्छ?
होइन, यसो के कुरा भन्दाखेरि हामीले यो लाउनुको कारण के भन्दाखेरि हामीले अनुगमन गर्न सहजता मिलोस् भनेर सबैभन्दा पहिलो कुरा। सहजता को यसको मतलब यो होइन कि त्यहाँ सिसी क्यामेरा लगाएर अनि त्यो सिसी क्यामेरा मार्फत चाहिँ तपाईँको चाहिँ त्यहाँका शिक्षकहरूको गतिविधि हेरेर, बच्चाहरूको गतिविधि हेरेर त्यहाँ चाहिँ कसैलाई हप्काइहाल्ने, त्यहाँ कसैलाई गाली गरिहाल्ने, कसैको जाइर खाइराख्ने भन्ने कुरा होइन। हामीले जब यो सिसी क्यामेरा चाहिँ लन्च गरौँ र हामीले त्यो एप्स सञ्चालन गरिसके पछाडि हामीले त्योबाट हेरे पछाडि हामीले पटक पटक विद्यालयका प्रदेखि लगाएर सम्बन्धित शिक्षकहरूलाई पनि हामीले के भन्छौँ भने यहाँबाट सर तपाईँलाई चाहिँ हामीले सिसी क्यामेराबाट निगरानी राखेछौँ, हेरिरहेछौँ है सर भन्ने मात्रै हो हामीले है। उहाँहरूलाई चाहिँ सर तपाईँले गल्ती गर्नुभयो, तपाईँ चाहिँ बदमास हुनुभयो, फटा हुनुभयो भनेर हामी भन्दैनौँ। र हामीले के पनि गरेका छौँ भन्दाखेरि यो एप्स विशेष गरेर अभिभावकहरूले लिँदा पनि जसले अभिभावकले यो चाहिँ एप्स डाउनलोड गर्नुहुन्छ त्योभन्दा पहिला उहाँको हामी एउटा फर्म क्रिएट गरेका छौँ, एप्लिकेसन उहाँहरूले दिनुपर्छ, त्यसमा मोबाइल नम्बर त्यहाँनिर चाहिँ दिनुपर्छ, एड्रेस दिनुपर्छ अनि उहाँले हस्ताक्षर गर्नुपर्छ र अन्तमा उहाँले के भन्नुपर्छ भन्दाखेरि यो मोबाइल एप्स मैले डाउनलोड गरेको छु र यो भोलि कुनै पनि हातले मैले दुरुपयोग गर्ने छुइनँ, गरेँ भने कानुनअनुसार सजायको भागीदार हुन्छु भनेरै शुद्ध हामीले चाहिँ त्यसको चाहिँ नियमै बनाएर गरेका छौँ। र हामी अभिभावकलाई पनि के भन्छौँ र हामी आफै के भन्छौँ भने तपाईँले हेर्नुभयो भने तपाईँले त्यहाँ कुनै कदम कदाचित कुनै त्यस्ता खालका चाहिँ गतिविधिहरू देख्नुभयो भने त्यहाँ प्रत्येक स्कुलमा हामीले सुझाव पेटिकाहरू राखेका छौँ, सुझाव पेटिका, उजुरी पेटिका पनि भनेका छैनौँ हामीले, सुझाव पेटिका। त्यो सुझाव पेटिकामा सुझाव दिए अनुसारको चाहिँ उहाँहरूलाई हामी सुझाव दिन्छौँ है। र हामीले के गरेका छौँ भन्दाखेरि यसको व्यवस्थापन कसरी गरेका छौँ भन्ने कुरा पनि आउँछ। यसको व्यवस्थापन चाहिँ हामीले हल्दीबारी गाउँपालिकामा आइटीको चाहिँ अफिसर हुनुहुन्छ, आइटी अफिसरको चाहिँ संयोजकतामा इलेक्ट्रोनिक डिभाइस व्यवस्थापन समिति भनेर हामीले एउटा गठन गरेका छौँ। त्यसमा आइटी अफिसर संयोजक प्रत्येक वार्डका आइटीका कर्मचारीहरू हुनुहुन्छ, कम्प्युटर अपरेटर उहाँहरू सदस्य, र प्रत्येक स्कुलको चाहिँ फोकल पर्सन भनेका छौँ। त्यो फोकल पर्सन चाहिँ त्यो स्कुलको जति पनि सिसी क्यामेराहरू छन् ती सबै त्यहाँ कम्प्युटर ई एटेन्डेन्स मिसिनदेखि लिएर सबै इलेक्ट्रोनिक डिभाइसहरू छ त्यसको चाहिँ उहाँले रेखदेख गर्नुहुन्छ है। र त्यसको साथसाथै कुनै अभिभावकले सपोज एकछिनको लागि मलाई हल्दीबारी एकको जनजागृतिको चाहिँ ल मलाई एप्स डाउनलोड गर्नु पऱ्यो भने उहाँहरू उहाँसँग सम्पर्क गरेर चाहिँ उहाँले फर्म दिनुहुन्छ, अनि त्यहाँनिर उहाँको मोबाइल नम्बर लाउनुहुन्छ, उहाँको एड्रेस लाउनुहुन्छ, अनि उहाँले सिग्नेचर गर्नुहुन्छ, र त्योभन्दा पहिला उहाँले कमिटमेन्ट गर्नुहुन्छ म यसलाई मिसयुज गर्दिनँ भनेर, अनि त्यहाँदेखि पछाडि उहाँले एप्स प्रयोग गर्न पाउनुहुन्छ होइन। त्यो हिसाबले चाहिँ हामीले अगाडि लगाएको छ।
अच्छा, यो एप्सबाट चाहिँ अब शिक्षकहरू पनि स्वनियमनमा त बस्नु पऱ्यो नि होइन।
अनि यसो स्वाभाविक रूपमा के भन्दाखेरि मलाई कसैले निगरानी राखेको छ भने म आफै सम्हालिएर बस्छु, त्यति मात्रै हो, सम्हालिएर बस्छु। त्यसले गर्दाखेरि मलाई लाग्छ अब सबै शिक्षक साथीहरू नराम्रो हुनुहुन्छ भनेर हामी भन्दैनौँ, तर कोही कोही चाहिँ अलिकति अल्छी गर्ने हुनुहुन्थ्यो होला, कोही के हुनुहुन्थ्यो होला, उहाँहरूलाई चाहिँ अलिकति यसले अलि के भन्छ त्यसलाई चाहिँ अलि जाँगरिलो बनाउँछ भन्ने कुरा चाहिँ हामीलाई लाग्छ।
त्यसो अब शिक्षा क्षेत्रलाई चाहिँ व्यवस्थित गर्न अथवा यो निजी क्षेत्रको शिक्षा शिक्षालयहरूसँग चाहिँ प्रतिस्पर्धात्मक ढङ्गले सरकारी विद्यालयहरूलाई उतार्नको लागि चाहिँ हल्दीबारी गाउँपालिकाले के गर्दैछ?
अनि यसो अब हामीले हाम्रो तर्फबाट सकेसम्मको मैले अघि सुरुमा भने हल्दीबारी गाउँपालिकाले वार्षिक रूपमा बजेट विनियोजनै गर्दाखेरि पहिलो प्राथमिकता शिक्षा नै ल्याएको छ। हिजो हामी निर्वाचित भएर आउनुभन्दा अगाडि, म त योभन्दा अघिल्लो पटकको पनि जनप्रतिनिधि भएकोले गर्दा, जुन बेला निर्वाचित भएर आएको अवस्थामा हेर्नु भने स्कुलको भौतिक संरचनादेखि लिएर पढाइको शिक्षाको गुणस्तरदेखि लिएर हरेक कुरामा चाहिँ अस्तव्यस्त अवस्था थियो। तर अहिले आइकन धेरै कुरा सुधार भएको छ, तर सुधार भयो भन्दैमा यो पूर्ण सुधार भएको भनेर भनिँदैन, यो सुरुवात भएको छ है, यो सुरुवात भएको छ। र स्वाभाविक रूपमा अघि भन्नुभयो प्राइभेट बोर्डिङ स्कुल र सरकारी स्कुलमा चाहिँ सरकारी स्कुललाई कसरी सुधार गर्न सकिन्छ भन्ने कुरा छ। सरकारी स्कुललाई सुधार गर्नका लागि साधन स्रोतले सम्पन्न बनाउनुपर्छ होइन, त्यहाँका भौतिक संरचनाहरू मजबुत बनाउनुपर्छ, र त्यहाँको आवश्यकता अनुसारको शिक्षकहरूको चाहिँ त्यहाँ नियुक्ति गर्नुपर्छ, र त्यहाँदेखि पछाडि मैले अघि भने साधन भनेको विशेष गरेर अब प्राइभेट बोर्डिङ स्कुलहरूमा बच्चा कलेक्सन गर्न चाहिँ साधनको प्रयोग गरेको छ, सवारी साधनको। हाम्रो सरकारी स्कुलमा त्यस्तोहरू हुँदैन, त्यस्तोहरूको पनि व्यवस्थापन गर्नुपर्छ, र हल्दीबारी गाउँपालिकाले भविष्यमा यसको पनि एउटा परिकल्पना गरेका छ। मैले अघि भने अब हल्दीबारी गाउँपालिकाले जस्तो कि सिसी क्यामेराबाट अनुगमनका कुराहरूलाई सुरुवात गरेका छ, प्रत्येक स्कुलमा कम्प्युटर ल्याबको व्यवस्थापन गर्दै आएको छ, प्रत्येक वडामा एउटा बाल क्लास नमुना बाल क्लासको रूपमा चाहिँ एउटा सुरुवात गरेको छ। त्यसमा चाहिँ त्यो बाल क्लासमा तपाईँको गरिबका छोराछोरीहरू एयर कन्डिसन जसलाई एसी भन्छ, एसी अनि टिभी, प्रोजेक्टर, व्हाइट बोर्ड, स्मार्ट बोर्ड सहितको, र तल चाहिँ कार्पेट भन्छ, कार्पेटदेखि लिएर चाहिँ खेलाउनादेखि लिएर सबै कुराहरूको व्यवस्थापन सहितको हामीले सुरुवात गरेका छौँ प्रत्येक वार्डमा एउटा नमुनाको रूपमा, र भविष्यमा त्यसलाई विस्तारित रूपमा चाहिँ अरूमा पनि बढाउँदै लिएर जाने भन्ने हामीले एउटा सोच बनाएको छ।
मतलब सबै विद्यालयहरूमा एउटा वार्डमा एउटा विद्यालयमा त्यो खालको छ,
त्यो खालको हामीले विशेष गरेर अब ठुलोलाई भन्दा नि सानोलाई अलिकति चाहिँ सुधार गरेर लिएर जानुपर्छ, साना विद्यार्थीहरूलाई सुधार गरेर लिएर जानुपर्छ। र राज्यमा पनि म त के भन्छु भन्दाखेरि कुनै पनि चिज राज्यले लगानी गर्नु पऱ्यो भन्दा अब ठुलोलाई लगानी गरेर उसका केही कुराहरू परिवर्तन गर्न सकिँदैन, तर सानोलाई जति सक्दो धेरै लगानी गर्न सक्यो भने सानैदेखि उसलाई मोटिभेसन गर्दै राम्रो बनाउँदै लग्यो भने त्यो राम्रो हुनसक्छ भन्ने हाम्रो बुझाइ छ।
जस्तो नि अध्यक्ष, अब बाल कक्षादेखि हामी क्षमता विस्तार गर्दै उसको चाहिँ बौद्धिकताको विकास गर्दै उसलाई चाहिँ सक्षम बनाउनको लागि हामी अगाडि बढ्नको लागि त प्रत्येक चरणमा चाहिँ उसको त्यो स्पिड अनुसार जान सक्नु पऱ्यो नि, त्यसको लागि पनि त हाम्रो केही तयारी हुनुपर्छ होइन र?
होइन, हो, एउटा के कुरा भन्दाखेरि के भन्छ लर्निङ बाई डुइङ भन्छ क्या, काम गर्दै जाने सिक्दै जाने पनि भन्ने कुरा हुन्छ क्या। र यसो के हो भन्दाखेरि अघि चाहिँ माधवजीले भने जस्तै अब प्रत्येक चरण चरण गरेर जाने भन्दा हामी चरणबद्ध तरिकाले काम गरिरहेका छौँ है। अब चरणबद्ध तरिकाले पहिलो पूर्वाधारका कुराहरू हुन्, पूर्वाधारका कुराहरू मोटामोटी प्रायःजसो सबै स्कुलमा कम्पाउन्ड एउटा दुइटा स्कुलदेखि बाहेक सबैमा कम्पाउन्डहरू पुरा गरिसकेको छ। प्रत्येक स्कुलमा बाल क्लासको लागि त्यो खालको एउटा के अरे कक्षा कोठाहरूको व्यवस्थापनहरू गरिरहेछौँ, हामीले बाल शिक्षकहरूको पनि व्यवस्थापन गरिरहेछौँ होइन। तर त्यतिले मात्रै पुग्दैन, ती बाल शिक्षकहरूलाई पनि अझै व्यवस्थित खालको चाहिँ ट्रेनिङको आवश्यकताहरू पर्दछ होइन। ती ट्रेनिङको आवश्यकताहरूलाई चाहिँ अब परिपूर्ति गर्नको लागि चाहिँ हामीले कार्यक्रमहरू त्यो करिकुलमहरू पनि बनाउँदैछौँ होइन। मैले अघि भने नि अब भवन भएर मात्रै पनि हुँदैन, बस्ने कुर्सी दिएर मात्रै पनि भएन, टिभी दिएर मात्रै पनि भएन, पढाउने चाहिँ असल राम्रो पढाउने चाहिँ ट्रेनरहरूको पनि आवश्यकता पर्दछ होइन। जबसम्म त्यो खालको ट्रेनर आउँदैन तबसम्म सिसी क्यामेरा लगाए पनि, तबसम्म टिभी दिए पनि, कार्पेट दिए पनि, कोठाभरि एयर कन्डिसन लगाइदिए पनि केही हुँदैन। त्यसले गर्दाखेरि असल चाहिँ शिक्षक भनेको असल ट्रेनरबाट उत्पादन हुन्छ होइन। अब त्यो पनि सोच हामीले गरिरहेछौँ। अहिलेकाहरूले जे जति पढाइराख्नु भएको छ, जे जति चाहिँ शिक्षकहरूले काम गरिराख्नु भएको छ, त्यसलाई चाहिँ अझै फर्दर अलिक राम्रो गर्नको लागि चाहिँ हामीले अरू के गरेर राम्रो गर्न सकिन्छ त्यो खालको पनि हामीले प्लान बनाइरहेछौँ।
अझ त्यो मैले भन्न खोजेको के हो भने, अहिलेको जुन बाल कक्षा यहाँहरूले तयार गरेको सिस्टमबाट बाल कक्षा पढेर उत्कृष्ट भएको अथवा पास गरेका विद्यार्थीले त्यो स्पिडको त्योभन्दा माथिल्लो कक्षा खोज्छ कि, जस्तो नर्सरीबाट वानले खोज्ला होइन, अथवा एक एक कक्षामा पढ्नेले दुई कक्षामा त्यो स्पिड खोज्ला, त्यो स्पिड चाहिँ हामीले अर्को साल चाहिँ दुई कक्षालाई बनाउनु पर्यो अथवा अर्को साल एक कक्षालाई बनाउनु पर्यो, र उसलाई यो समाजमा अरू विद्यालय अरू निजी क्षेत्रका विद्यालयहरूमा पढेको विद्यार्थीभन्दा अब्बल छ है भनेर निकाल्नको लागि पनि त हाम्रो त्यो एक्सर्साइजहरू गर्नु पर्यो नि।
होइन, तपाईँले भनेको कुरा सही कुरा हो। मैले अघि भने नि पहिला धुलोको स्कुल थियो
हो,
पहिला काठको थियो, ती सबैलाई विस्थापित गरियो, कम्पाउन्ड थिएन, कम्पाउन्ड गऱ्यौँ, र त्यसको साथसाथै बाल क्लासहरू चाहिँ व्यवस्थित थिएन, व्यवस्थित गऱ्यौँ, बाल क्लासमा एयर कन्डिसन सहितको पनि व्यवस्था गरिदिउँ, टिभीको पनि व्यवस्था गरिदिउँ, कार्पेटको पनि व्यवस्था गरिदिउँ, खेलाउनेको पनि व्यवस्था गरिदिउँ, हल्दीबारी गाउँपालिकाको स्रोत साधन अनुसार जति थियो त्यति गर्दै गएको छु। र तपाईँले भने जस्तो अब त्यही लेभलले एक दुई तिन चार गरेर माथिल्लो लेभलसम्म चाहिँ प्लस टूसम्म पनि लाने हाम्रो उद्देश्य छ। तर यी सबै कुरामा केमा डिपेन्ड हुन्छ भन्दाखेरि हाम्रो आर्थिक स्रोत अनुसार हुन्छ है। त्यसले गर्दाखेरि ती कुराहरूलाई पनि हामी लिएर जान्छौँ भविष्यमा।
जस्तो अझै तपाईँले सुरु त राम्रो गर्नुभयो, वास्तवमा मनोविज्ञान के हो भने काँचो माटोमै हामी पछि बन्ने चिजहरूलाई राम्ररी मुभ गर्यो भने पछि राम्रो चिज बन्छ भन्ने कुरा गर्न सक्छ
एकदमै।
तर अब रह्यो कुरा के हो भन्दा, त्यो विद्यार्थी अहिले तपाईँहरूले जेन तेन एउटा स्रोत तयार गर्नुभएको छ, अब निरन्तर स्रोत दिन सक्नु भएन, र त्यो स्पिडबाट गएको विद्यार्थीलाई त्योभन्दा माथिल्लो कक्षा चाहिँ अहिले पढेको तल्लो कक्षाभन्दा स्पिड लिन सकेन भने त फेरि पनि त्यो विद्यार्थी खस्किन्छ
होइन। यसो हो, तपाईँले के कुरा बुझ्नु पर्यो भने स्थानीय तह स्थानीय सरकारले सुरुवात गरेको छ है। मलाई लाग्छ सङ्घीय सरकार र प्रदेश सरकारले सुरुवात गर्न धेरै पैसा लाग्ने पनि होइन, थोरै हो होइन, तर उहाँहरूको ध्यान पुगेको थिएन होला होइन, तर हाम्रो ध्यान पुग्यो। हामीले गरेको कुरालाई चाहिँ सङ्घीय सरकार र प्रदेश सरकारले मूल्याङ्कन गरेर होइन, अब यस कुरामा चाहिँ सपोर्टिङ पनि गर्नु पर्यो। यो तपाईँले भने जस्तो चाहिँ सबै स्टेप बाई स्टेप लिएर जाने भने त सङ्घीय सरकारको होइन प्रदेश सरकारको सहयोग भएन भने त स्थानीय चाहिँ हल्दीबारी गाउँपालिकाले मात्रै के गर्न सक्छ र त्यही पैसा तपाईँको समानीकरणबाट आएको, समपूरकबाट आएको, राजस्व बाँडफाँडबाट आएको, यी सबै पैसाले हामीले त्यसै पैसाबाट पूर्वाधारमा लाउनु पर्यो, स्वास्थ्यमा लाउनु पर्यो, शिक्षामा लाउनु पर्यो, अन्य जनजीविकासँग सरोकार भएका चाहिँ कृषिदेखि लिएर हरेक कुरा लाउनु पर्यो। अनि त्यो गर्दै गर्दा त एउटा पाटोमा मात्रै शिक्षा मात्रै लगायो भने त अरूतिर त काम त रोकिन्छ होइन। तर के कुरा हो भन्दाखेरि हामीले गरेका कुरालाई चाहिँ सङ्घीय सरकार र प्रदेश सरकारले हामीलाई प्रोत्साहित गरेर राम्रालाई चाहिँ प्रोत्साहित गरेर हामीलाई चाहिँ इन्करेजमेन्ट गराउने खालका प्रोग्राम र योजनाहरू र चाहिँ आर्थिक भारलाई चाहिँ रिड्युस हुने घट्ने खालका चाहिँ हिसाबले चाहिँ हामीलाई थपेर दिनु पर्यो होइन। यसैको चाहिँ तपाईँकै चाहिँ मिडिया मार्फतबाट पनि आज यो प्रसारण हुँदै गर्दा त मलाई लाग्छ कोही न कोही चाहिँ सरकारवालाहरूले चाहिँ सुन्नुहुन्छ होला, सुनेपछि ओहो त्यहाँ त हल्दीबारीमा त यस्तो गर्नुभएको रहेछ भने
ठ्याक्कै म यहीँ आएको, म किन यहीँ आएको भन्दाखेरि अब तपाईँहरूले गरेको कुरालाई मार्केटिङ पनि गर्नु पर्यो क्या। मार्केटिङ भनेको सङ्घीय सरकार प्रदेश सरकारका शिक्षा क्षेत्र र शिक्षासँग सरकार राख्ने त्यो सरकारी इकाइलाई हाम्रो यो क्षेत्र देखाउनु पर्यो, र उनीहरूले यस्तो योभन्दा अझ अब्बल गर्ने गरी चाहिँ के गर्न सकिन्छ, योभन्दा माथिल्लो कक्षालाई कसरी लान सकिन्छ भन्ने गरीको प्लान चाहिँ फेरि तपाईँहरूसँग हुनुपर्छ कि,
होइन
काम त उसले गर्दा प्लान चाहिँ हाम्रो हो नि त,
होइन यसो प्लान त हाम्रो हुन्छ होइन, प्लान बेगर त हामीले यतिको कामै गर्दैन छौँ है,
हाम्रो लभिङ पनि हुनु पर्यो
होइन, प्लान बेगर हामी कामै गर्दैनौँ, प्लानै भएर काम गरेको है, प्लान बेगर त किन पुग्यो यत्रो चाहिँ तपाईँको कार्यक्रम हुन्थ्यो र प्लानै भएर गरेको हाम्रो त साँच्ची भने त भविष्यमा के भनिरहेको छु भने सबैभन्दा पहिला राज्यले सक्छ भने त असल नागरिक उत्पादन गर्नका लागि शिक्षालाई धेरैभन्दा धेरै लगानी गर्नुपर्छ, लगानी पनि प्लान सहितको गर्नुपर्छ है, प्लान बेगरको चाहिँ त्यत्तिकै बालुवा पानी खन्ने खालको मात्रै गर्नु हुँदैन। हामीले देख्यौँ हलिबारी गाउँपालिकामा शिक्षाका समस्याहरू के कुरा हुन्, कति दिन शिक्षकलाई जनप्रतिनिधि र शिक्षकको बिचमा झगडा मात्रै गरिराख्ने, कति दिन कम्प्लेन मात्रै गरिराख्ने, लु है यसरी हुँदैन, एउटा नियमले सिस्टमले जनप्रतिनिधि पनि बाँधिने, शिक्षक पनि बाँधिने, विद्यार्थी पनि बाँधिने, सबै बाँधिने, के गर्दा सहज हुन्छ भन्दाखेरि हामीले सिसी क्यामेराको मार्फतबाट एप्स डाउनलोड गरेपछि हामी सबैले अनुगमन गरियो भने एकअर्काको चेक एन्ड ब्यालेन्स हुन्छ भनेर हामीले राख्यौँ र अहिले यो चाहिँ हामीले जुन सिसी क्यामेराको एप्स लन्च गरेको लगभग करिब करिब चाहिँ 19-20 दिन एक महिना हुन लागिसक्यो, अहिले हामी आफै पनि चाहिँ बाहिरबाट यसो बेला बेला स्कुलहरू जाँदा हेर्दा टोटल पहिलेको भन्दा डिफ्रेन्ट देखिएको छ, फरक देखिएको छ, किनभने विद्यार्थीहरू बाहिर कोही देखिनु भएन, शिक्षक साथीहरू पनि आफ्नो आफ्नो क्लासरुममा हुनुहुन्छ, त्यस्तो कुनै ऊ देखिया छैन, हामीले चाहेको त्यति हो, शिक्षकले राम्रो पढाएन भन्ने अनि शिक्षकलाई गाली गर्ने हप्काउने त्यसरी त हुँदैन होइन, त्यो कारणले गर्दाखेरि हामीले शिक्षकहरूलाई हप्काउनको लागि पनि होइन, कुनै शिक्षकको जागिर खानको लागि पनि होइन, उहाँहरूलाई चाहिँ के अरे हुन्छ नि त अपमान गर्नको लागि पनि होइन, खालि के हो भन्दाखेरि सरहरूलाई चाहिँ टिचरलाई विशेष गरेर प्रहलाई हामी लु है सर हामीले त हेरिरहेछौँ है सर भनिदिए पछाडि उहाँहरूलाई पुग्छ।
अब जस्तो यहाँले अघि भन्दै हुन्थ्यो यो भौतिक पूर्वाधारको कुरा गर्दा चाहिँ विद्यालयहरूमा चाहिँ अब पूर्वाधारको काम कति काम बाँकी छ?
अनि यस्तो हाम्रो प्रायः सो मोटामोटी अब पुरानो जस्ता पाता भकाहरूलाई अलिकति हटाउनु पर्नेछ दुई चारवटाहरू तल पनि, तर तल्लो उमा चाहिँ पक्की नै छ होइन, त्यस्ता कुराहरूलाई हटाउनु पर्नेछ, प्रायः सो कम्पाउन्डहरू 2-3 स्कुलदेखि बाहेक 17 सामुदायिक विद्यालयमा प्रायः सो सबैमा मोटामोटी भएकै छ होइन, अब तिनीहरूलाई गर्नुपर्नेछ, अन्य सुविधा त अरू ठाउँको हेरिकन त छ,
विद्यालयमा गर्मी हुँदाखेरि पङ्खाहरू सबै
होइन प्रायः छ, अब कुनै ठाउँमा चाहिँ त्यो छैन होइन, तिनीहरूलाई हामी व्यवस्थापन गर्दै जान्छौँ
पूर्वाधारको हिसाबले। अहिले कम्पाउन्ड वालदेखि बाहेक र केही विद्यालयको यो जस्ता पता हटाउनुदेखि बाहेक अरू सबै कुरा पुगेको छ
मोटामोटी, उही तपाईँले भने जस्तो चाहिँ अब सिलिङका कुराहरू होइन, फ्यानका कुराहरू, इन्टरनल इन्टेरियल त्यो के डेकोरेसन भन्छ नि त्यस्ता कुराहरूको चाहिँ बाँकी छ, तर बाहिरी आउटलुकका कुराहरूमा त ठिक छ
सबै राम्रो छ। अब विद्यार्थी अनुसारको शिक्षक दरबन्दी चाहिँ कस्तो छ?
अहिले कमी छ, हाम्रोमा कमी छ, सबै यो अहिले नेपाल राज्यभरिमै भएको समस्याको कुरा हो, हामीले पनि आन्तरिक स्रोतबाट चाहिँ करारमा शिक्षकहरू राखेका छौँ, त्यतिले मात्रै पुगेको छैन र मलाई लाग्छ अब चाँडै नै शिक्षा आयोगबाट चाहिँ अब अस्ति लिखित पनि र मौखिक पनि भइसकेको छ, अब तुरुन्तै चाहिँ लगभग 27-28 चाहिँ हाम्रोमा खाली हो होइन दरबन्दी, अब त्यति आउनुपर्नेमा 21 आउँछ भन्ने सुनेको छ, अब 2-4 दिनमा यो पनि फुलफिल होला।
यो सबै तहमा गर्दाखेरि त्यति आवश्यकता हो?
हो, त्यो चाहिँ हामीले नै त्यो चाहिँ रेकर्डै छ हामीसँग, त्यो भएर नै हो त्यस्तो।
अब यी सबै तहका शिक्षकहरू परिपूर्ति भइसके पछाडि शिक्षाको गुणस्तरको कुरा पनि आउँछ नि त, पढाइ शिक्षण सिकाइको कुरा पनि आउँछ, त्यसमा चाहिँ हाम्रो अहिलेसम्मको जस्तो तपाईँहरू आउनुभन्दा अगाडि र अहिले आइसके पछाडिको परिवर्तनका सङ्केतहरू के छन् त?
अनि यस्तो छ, यो शिक्षामा कस्तो छ भने फेरि हाम्रो नेपालीको जे कुरा नि हतारो छ है, तपाईँको योभन्दा अलिक परतिर यो चाहिँ वेस्ट बङ्गाल भन्छ नि, यो पश्चिम बङ्गाल इन्डियामा यो सिलगढीतिर भन्छ नि, त्यहाँको साथीहरूसँग कोही कोही बेला भेट हुँदा उहाँहरूले भन्नुहुन्छ तिमीहरूको चाहिँ के हो र तिमीहरूको पढाइ त, तिमीहरू आइकन मात्रै यसो अलिअलि टाटा टुटु अलिअलि बोल्न जाने छौ, तिमीहरूको बुवा हजुरबुवाहरू त लेप्चे नै हो भन्थे क्या, अनि उनीहरूको चाहिँ तिमीहरूको चाहिँ के हो भनेर सोद्धाखेरि उनीहरू चाहिँ मेरो त हजुरबाले ग्रेजुएसन गरे बङ्गालीहरू है हजुरबाले ग्रेजुएसन गरेको बुवाले ग्रेजुएसन गरेको हुन्छ। मैले भन्नु खोजेँ के भन्दाखेरि त्यत्रो पुरानो जेनेरेसनदेखि पढ्दै पढ्दै आएको त्यो ठाउँ होइन त्यो ठाउँ त्यो हेरिकन त हाम्रो ठाउँ त धेरै पछि पर्या होइन। त्यसले गर्दाखेरि हामीले चाहिँ जनप्रतिनिधि भएर आएको अवस्थादेखि अहिलेसम्म आउँदा धेरै चाहिँ हामीले गऱ्यौँ भनेर म भन्दिनँ, तर सुरुवात हामीले गरेका छौँ। हामीले शिक्षामा सकेसम्म स्थानीय तहको पहिलो प्राथमिकताको साथ लगानी गरेर हामीले परिणाम र रिजल्ट राम्रो आउनुपर्छ, उत्कृष्ट रिजल्ट आउनुपर्छ भनेर भनेका छौँ। तर त्यो रिजल्ट अहिले तुरुन्तै देखिने होइन, देखिँदैन। किन भन्दाखेरि हामी म एकछिनलाई भनौँ, योभन्दा अघिल्लो कार्यकाल 5 वर्ष अगाडि थिएँ, अहिले फेरि जितेर आएर कति 1 वर्ष जस्तो 6 वर्ष, 6 वर्ष अगाडिको बच्चा अहिले चाहिँ तपाईँको एकदेखि 6 सम्म मात्रै पुगेछ। त्यो त एसई दिन पनि पाएको छैन, कक्षा 8 पनि पास दिन पाएको छैन होइन। त्यहाँदेखि उताको रिजल्टहरूमा चाहिँ हामीले लगानी गरेको पैसाहरू चाहिँ लाग्दै गएको हुन्छ क्या, हामीले खर्च गरेको कुराहरू लाग्दै हुन्छ। अनि हो त्यतिखेरको रिजल्ट चाहिँ अलिक प्रभावकारी अलिक राम्रो आउँछ।
होइन, यो त वर्ष वर्ष दिनमा चाहिँ हामी शिक्षाको त वर्ष वर्ष दिनमा मापन गर्छौँ नि। जस्तो ऊ प्रत्येक स्टेप चढ्दाखेरि र प्रत्येक वर्षको हाम्रो
मैले बुझेँ, तल्लो लेभलको ऊमा हेर्नु विद्यार्थीको सङ्ख्या बढ्दो क्रम छ, विद्यार्थीहरूले सुधार पनि गरिरहेकै छ, तर त्यो चाहिँ इन्टरनल हल्दीबारी गाउँपालिकाभित्रको कुरा मात्रै भयो।
म हल्दीबारीको मात्रै कुरा गर्छु
होइन, हल्दीबारीको यता सुन्नु न, मैले भन्यो भने हल्दीबारीको मात्रै कुरा भयो, हल्दीबारीको कुरामा पहिलेको भन्दा सुधार भएको छ, सुधार भएको छ। तर त्यो चाहिँ कुन लेभलमा भन्दाखेरि तल्लो, किन हामीले हेर्ने त विद्यार्थी कति घटिरहेछ कि बढिरहेछ कि, विद्यार्थी कति नियमित स्कुल आएको छ छैन, यी सबै कुरालाई हेर्ने भयो होइन। अनि विद्यार्थीहरू कतिको चाहिँ उनीहरूले चाहिँ जागर दिएर चाहिँ पढिरहेछ छैन, यी सबै कुरा हेर्ने हेर्दाखेरि पहिलेको भन्दा तुलना ठिकै छ। यसलाई ठिकै भनेर चाहिँ उत्कृष्ट राम्रो भनेर भन्दिनँ, किनभने नेपाल अधिराज्यभरिमै अहिले चाहिँ देशैभरिमा सरकारी विद्यालयको शिक्षकको अवस्था चाहिँ डामाडोल भइरहेको अवस्थामा हल्दीबारीले सुधार गर्न खोजिरहेछ। त्यसले गर्दाखेरि पहिलेको तुलनामा चाहिँ अलिकति म चाहिँ पोजिटिभ छु,
अलिक नतिजा उत्साहजनक छ,
उत्साहजनक छ, पोजिटिभ छ। तर यो नै सबै चाहिँ भन्दा राम्रो भनेर म भन्दिनँ, सुधार उन्मुख छ।
जस्तो सरकारी विद्यालयमा विद्यार्थीहरूको आउने क्रम बढेको छ होइन, र ड्रप आउट हुनेको अवस्था कस्तो छ, विद्यालय छोड्नेहरूको अवस्था कस्तो छ?
त्यो पनि छ होइन, त्यो पनि छ। तल के अरे बाल क्लासहरूदेखि लिएर सबैतिर चाहिँ तपाईँको के भन्छ भर्ना हुनेको संख्या धेरै छ, तर बिचबिचमा ड्रप आउट हुनेहरूको पनि सङ्ख्याहरू आजभोलि अलिअलि देख्न थालेको छ। अब त्यो पनि हामी अनुसन्धान गर्छौँ के कारणले किन हो, ती अभिभावकसँग पनि हामी बसेर के कुरामा चाहिँ असहज पर्यो, किन पर्यो, हामीले के कुरामा सुधार गर्नुपर्छ, हामी अभिभावकसँग त्यो अन्तर्क्रिया पनि गर्छौँ।
अब जस्तो विद्यालय यो बगानको साइडमा सुकुम्बासी क्षेत्रमा चाहिँ कतिपय चाहिँ परिवारहरू आफू काम गर्ने भएको हुँदाखेरि चाहिँ बिहान बेलुकै काम गर्न जानुपर्ने भएको हुनाले विद्यार्थीलाई स्कुल पठाउन नसकिने अवस्थामा पनि रहेका हुन्छन्। यो खालको अवस्था चाहिँ छ कि छैन हाम्रो पालिकामा?
त्यस्तो देखिया छैन, त्यस्तो देखिया छैन। हामीले त त्यस्तो हो भने खबर गर्नु पनि भनेका छौँ होइन। मैले अघि भने नि के कारणले पठाउन नसक्ने, किन नपठाउने, के छ त्यहाँ, कुनै त्यस्ता खालका समस्या छन् कि होइन, त्यस्ता कुराहरूमा चाहिँ गाउँपालिकाले सहजीकरण गर्ने कुरामा गर्छ।
अच्छा, अब जस्तो शैक्षिक सामग्रीहरूको कुरा, पाठ्यक्रमको कुरा, प्रयोगशालाको कुरा, ल्याबका कुरा, अनि पुस्तकालयको कुरा चाहिँ के छ हाम्रो?
अब यस्तो छ, अब पुस्तकालयका कुराहरूमा चाहिँ अलिक प्रभावकारी जुन किसिमले अब यो समस्या यहाँ मात्रै हेर्न सबैतिर छ त्यो भएको छैन। अब दिवा खाजाका कुराहरू छन्, दिवा खाजाका कुराहरू म आफै पनि अनुगमन गर्न गइरहेछु, हेरिरहेछु। अहिले पहिलेको भन्दा अलिक सुधार गरिरहेछ ऊ छ। अब पाठ्य पुस्तकका कुराहरू त अब त्यो यहाँबाट होइन माथिबाट चाहिँ नियममा पठायो भने नियममा पाउँछन्, ढिलासुस्ती गऱ्यो भने त्यही अनुसार हुन्छ। र स्थानीय पाठ्यक्रमको स्थानीय पाठ्य पुस्तकहरू चाहिँ हामीले निर्माण गरेका छौँ होइन। त्यो स्थानीयको कुराहरूमा त कुनै समस्या हुँदैन, हामीले आफै गर्ने कुराहरूमा त केही पनि समस्या हुँदैन।
अच्छा, जस्तो बालबालिका अथवा विद्यार्थीहरूको चाहिँ अन्य शारीरिक तन्दुरुस्तीको कुरा, खेल क्षेत्रको कुरा, खेलकुदमा उनीहरूको सहभागिता कुरा, अन्य गतिविधिमा सहभागिता कुरा चाहिँ कतिको हुँदैछ?
अब भर्खर हामीले मापन गर्ने कुरा त हिजोअस्ति भर्खर भएको जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिलको कुरा गर्ने हो. जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल मा चाहिँ यो झापा जिल्लाको 15 स्थानीय तहहरूमा चाहिँ हल्दीबारी गाउँपालिका तेस्रो भयो है. हल्दीबारी गाउँपालिकाका चाहिँ भाइ बहिनीहरू, विद्यार्थी भाइ बहिनीहरू, नानीहरू खेलेर तेस्रो स्थान लिएर आयो. त्यसले गर्दाखेरि पहिलेको भन्दा अलिक सुधारै भएको छ,
सुधार हुनुहुन्छ.
हामीले अब खेलकुदलाई विशेष गरेर योभन्दा अगाडि खेलकुद शिक्षकहरू पनि राखेको थियौँ, तर त्यो अलिकति प्रभावकारी नभएर त्यसलाई अहिले पोस्टपोन जस्तो गरेका छौँ. तर त्यसलाई निरन्तर रूपमा आगामी दिनमा अलिक व्यवस्थित गरेर लिएर जान्छौँ हामी.
यो निजी क्षेत्रले चाहिँ यो सरकारी विद्यालय चाहिँ हाम्रो लागि चुनौती नै भयो भन्ने स्थिति कहिले आउला?
होइन, त्यो यस्तो क्या माधवजी, म त के भन्छु भने शिक्षा भनेको शुल्क होस् निशुल्क होस् जसले पनि शिक्षा दिन पाउँछ है. र के कुरा हो भन्दाखेरि म त उसलाई के अरे प्राइभेट बोर्डिङ स्कुलहरूलाई त त्यो चाहिँ प्रतिस्पर्धी जस्तो मलाई लाग्दैन. किन लाग्दैन भने राज्यले सञ्चालन गरेको चिज त एउटा व्यक्तिले गरेको भन्दा त व्यवस्थित हुनुपर्छ भन्ने कुरा हो होइन. व्यवस्थित हुनुपर्छ भन्दा त्यही राज्यले नै व्यवस्थित गर्न सक्दैन भने त्यो एउटा व्यक्तिको प्राइभेट बोर्डिङ स्कुललाई चाहिँ यो उस्तो उस्तो भनिराख्नुपर्ने जरुरत जस्तो मलाई.
होइन, मेरो प्रश्नको उत्तर मेरो पनि कुरा के हो भने अहिले राज्यले यत्रो लगानी गरेर सञ्चालन गरेको विद्यालय चाहिँ एउटा व्यक्तिले सञ्चालन गरेको विद्यालयसँग प्रतिस्पर्धा गर्न किन सक्दैन भन्ने कुरा हो नि त.
अब त्यस्तो हो के कुरा भन्दा पहिलो कुरो सरकारी विद्यालयहरूमा राज्यले जुन किसिमले साधन स्रोतहरू को चाहिँ उपलब्ध गराउनु पर्ने त्यो नभएर एउटा कुरा है. अनि अर्को कुरा के हो भन्दाखेरि मैले देखेको है, यो मेरो आफ्नो अनुभव हो, जुन जुन ठाउँमा जुन जुन चाहिँ सरकारी स्कुल आवश्यकता हो त्यो त्यति मात्रै गर्दा हुने हो, आवश्यकता नभएको ठाउँमा मर्चै गर्दाखेरि हुनुपर्ने हो. तर के भइदियो भने यहाँनिर ए यो उहिले मेरो हजुरबाको पालामा चाहिँ दुःख गरेर स्कुल स्थापना गरेका छ, खबरदार यहाँ मर्च गरेर लैजाउला भनिदिन्छ है. होइन, यहाँ हल्दीबारी गाउँपालिकाको मेरो एकछिन यो मेरो त्यो ऊ त होइन, तैपनि 17 सामुदायिक विद्यालय छ होइन. 17 सामुदायिक विद्यालयमा 10 मात्रै बनाउने भने त त्यहाँको खर्च त सबै त्यो 10 स्कुललाई त प्रत्येक स्कुललाई बस दिन सकिन्छ नि त, गाडी दिन सकिन्छ नि त. त्यही गाडी लिएर चाहिँ घर घरमा गएर चाहिँ सबैको चाहिँ बच्चाहरूलाई कलेक्सन गर्दै लिएर आउने भने को बोर्डिङ स्कुलमा भइदिँदै जान्छ. इङ्ग्लिस मिडियम बनाउँदा भयो, विषय चाहिँ अन्तर्गतको चाहिँ तपाईँको विषय अनुसारको टिचरहरू राखिदिने भयो होइन. किनभने त तपाईँको भोलि निशुल्क रूपमा चाहिँ हामीले 12 चाहिँ निशुल्क रूपमा शिक्षाको व्यवस्था गर्दै आएको छौँ, त्यो खालको व्यवस्था यहाँ गरिदियो भने कसलाई पैसा धेरै तिर्दै जान्छ बुढा स्कुल होइन. तर ती सबै कुरालाई मैले अघि भने नि कुनै कुनै स्कुलमा अब 150 मात्रै छ, त्यहाँ टिचरको भार त्यत्तिकै मार परिरहेको छ फोकटिया है. यही यस्ता कुरा गर्दा फेरि अब कस्तो हुन्छ भन्दाखेरि अब हरेक बन्धनले बाँधिया हुन्छ होइन. तैपनि अर्को विकल्प नइजान्छ भने यसैलाई चाहिँ व्यवस्थित गरेर लिएर जानुपर्छ भनेर लगाएका छौँ. तर मैले अघि भने नि मनका कुरा भन्छ नि, मनका कुरा गरेर गर्ने हो भने हल्दीबारी गाउँपालिकालाई साँच्ची भन्ने भने होइन चाहिँ मर्च गरेर चाहिँ थोरै स्कुल राख्न सक्यो भने होइन, र त्यो स्कुलमा चाहिँ विद्यार्थीलाई हुने सुविधा, टिचरलाई हुने सुविधा सबै कुरा दिने हो भने त बोर्डिङ स्कुल त आफै सुकिहाल्छ, चाहिने त सुविधै हो नि.
अब हामी अन्तिम चरणमा छौँ, के भन्नुहुन्छ तपाईँ शिक्षा क्षेत्रमा यो हल्दीबारी गाउँपालिकाको एउटा अभिभावकको हिसाबले के भन्न चाहनुहुन्छ?
होइन, मैले त बारम्बार भन्ने पनि गरेका छु, हाम्रा गाउँमा पिच बने पनि कुनै अर्थ रहँदैन, भवन बने पनि कुनै अर्थ रहँदैन, अथवा ठुल्ठुला बिल्डिङ बनाए पनि कुनै अर्थ रहँदैन, अथवा जेसुकैको सेवा सुविधाहरू प्राप्त गरे पनि कुनै अर्थ रहँदैन, जबसम्म शिक्षित र असल नागरिक उत्पादन गर्दैनौँ है. तपाईँ जस्तो सुकै ठुलो भाषण गर्ने नेता भए पनि जे भने त्यो असल शिक्षा उसले प्राप्त गरेको छैन भने त्यो हुँदैन. त्यसले गर्दाखेरि हामी त समग्र रूपमा हल्दीबारी गाउँपालिकाका जनतालाई बारम्बार पनि भन्ने गरेका छौँ र हामी आफै पनि त्यो कुरामा कन्भिन्स छौँ। शिक्षामा रहेका विकृति विसङ्गतिलाई हटाउनका लागि हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधिले मात्रै सम्भव हुँदैन, आम नागरिक सबैको उत्तिकै सहयोगको अपेक्षा गरेका छौँ। शिक्षकहरूको पनि सबैभन्दा ठुलो चाहिँ शिक्षकको पनि चाहिँ सहयोगको अपेक्षा गरेका छौँ, किनभने उहाँहरूले पढाउने हो, उहाँहरूले नै चौबिसै घन्टा बच्चाहरूको अगाडि उहाँहरू हुने हो। हामीले त उही बेला बेला गएर अनुभव गर्ने, बेला बेला सिसी क्यामेराबाट हेर्ने, त्यति मात्रै त्यो हुँदा रुके पनि होइन। त्यसले गर्दाखेरि हल्दीबारी गाउँपालिकाका तमाम आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शिक्षामा भएका कमी कमजोरीहरूलाई चाहिँ हुन्छ नि त, कमी कमजोरी देख्ने बित्तिकै गाली गरेर हप्काएर दप्काएर सुध्रिँदैन होइन। त्यसका सही सल्लाह सुझावहरू चाहिँ प्रत्येक चाहिँ तत्त्व सरकारवालाहरू निकायहरूलाई चाहिँ खबर पुगोस् भन्ने कुरा म चाहन्छु।
हस्, यहाँले महत्त्वपूर्ण समय दिनुभयो, म रेडियो भिजनको तर्फबाट यहाँलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
हुन्छ माधवजी, तपाईँलाई पनि धेरै धेरै धन्यवाद, जो चाहिँ हल्दीबारी गाउँपालिकामा भएका शिक्षाका गतिविधिका कुराहरू तपाईँहरूले एउटा तपाईँको चाहिँ सञ्चार माध्यमको मार्फतबाट व्यक्त गर्ने सुनाउने जुन अवसर दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद।
जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रम आजका लागि यति नै। यहाँहरूले सुन्नुभयो हल्दीबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देन र हाम्रा सहकर्मी माधव विद्रोही बीचको कुराकानी। यसै गरी जनताको गुनासो जनप्रतिनिधि र कर्मचारीसँग कार्यक्रममा हल्दीबारी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूसँग नागरिकहरूका अपेक्षाका विषयलाई सम्बोधन गरेर कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट कार्यक्रम प्रस्तुता माधव विद्रोही र म गणेश पोखरेल समेत बिदा चाहन्छौ। नमस्कार।